الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لأقودن لهم صراطك المستقيم، ثم لآتينهم من بين أيديهم ومن خلفهم وعن أيمانهم وعن شمالهم ولا تجد أكثرهم شاكرين. صدق الله العلي العظيم. معزز خواتین و حضرات، جس طرح ہم زندہ ہیں اس طرح یہ حقیقت ہے کہ شیطان بھی موجود ہے، اور جس طرح ہمارے پاس قرآن اور آپ صلی اللہ علیہ وسلم کے طریقے کی صورت میں ہدایت کا نظام موجود ہے، اسی طریقے سے ہمارے پاس گمراہی کا بھی پورا ایک نظام موجود ہے کہ لوگوں کو اللہ پاک سے برگشتہ کیا جائے. تو ان دونوں نظاموں میں ہم نے پھر کسی ایک نظام کے پیچھے چلنا ہے، یہ بات ہوتی ہے، اس کا اختیار دیا گیا ہے. لیکن ساتھ ہی یہ سمجھایا گیا ہے کہ جو اللہ جل شانہ کے بتائے ہوئے طریقے پہ جائے گا، حضور صلی اللہ علیہ وسلم کے طریقے کو اختیار کرے گا، وہ تو کامیاب ہوگا، اور جو شیطان کے طریقے پہ جائے گا تو شیطان کے ساتھ جہنم جائے گا. اس وجہ سے شیطان کا تعارف قرآن پاک میں بہت جگہ پر کیا گیا ہے تاکہ لوگ اس سے اپنے آپ کو بچا سکے. اسی طریقے سے نفس، جو انسان کو اپنے خواہشات کی وجہ سے صحیح راستے سے برگشتہ کر لیتا ہے، اس کا تعارف بھی قرآن پاک میں موجود ہے، اور اس کی بات نہ ماننے کے بارے میں فرمایا ہے. یعنی جیسے کہ فرمایا گیا، کیا تم نے نہیں دیکھا کہ لوگوں نے اپنے خواہشات کو اپنا الہ بنائے ہوئے؟ تو اس کا مطلب ہے کہ جو نفس کے پیچھے چلتا ہے وہ بھی اللہ تعالیٰ سے بغاوت پہ چلتا ہے، اور جو شیطان کے پیچھے چلتا ہے وہ بھی. البتہ شیطان جو ہے یہ بہت انٹیلیجنٹ ہے، بہت ذہین ہے، عالم ہے، عارف ہے، جانتا ہے طریقوں کو. یعنی مثال کے طور پر ایک شخص ہے، وہ کسی جگہ پر بہت ہی زیادہ یعنی رسوخ والے جاب پر کام کر رہا ہے کسی ملک میں. اگر وہ اس ملک کا دشمن ہو جائے، دوسرے دشمن ملک میں چلا جائے، تو جتنے اس کو معلومات ہوں گی وہ ساری کی ساری خطرناک خطرے بن جائیں گے، کیونکہ اس کو استعمال کرے گا. تو اس طریقے سے شیطان نے جو اس وقت میں طریقے سارے سیکھے تھے، وہ جس وقت الٹا ہو گیا تو اس نے وہ سارے طریقے گمراہی کے لیے استعمال کرنے شروع کر لیے. ان کو پتہ ہے کہ لوگ کس کس طریقے سے گمراہ ہوتے ہیں. تو جس وقت یہ بغاوت پہ آ گیا تو اللہ پاک نے اس کو راندہ درگاہ کر دیا، نکال دیا اس کو اپنے جگہ سے، یعنی اپنے رحمت کی جگہ سے نکال دیا، لعنتی جگہ پہ بھیج دیا. تو اس نے اس وقت مہلت مانگی کہ مجھے قیامت تک مہلت دی جائے. اللہ پاک نے فرمایا اچھا تیرے لیے مہلت ہے. اس مہلت کا اس کو پتہ چلنے کے بعد یہ اس نے کہا کہ میں مطلب جو ہے نا وہ ان کے راستے میں بیٹھ جاؤں گا، جو ان سیدھے مستقیم راستہ ہے، اور پھر ان کے طرف مطلب جو ہے نا وہ دائیں طرف سے، بائیں طرف سے، آگے سے، پیچھے سے مطلب آؤں گا، اور ان میں تو بہت کم کو شکر گزار پائے گا. تو اس کا مطلب یہ کہ شیطان جو ہے ایک تو صراط مستقیم پر بیٹھا ہوتا ہے. صراط مستقیم ہدایت کا راستہ ہے، تو ہدایت کے رستے میں بیٹھ کر یہ گمراہی، مطلب جیسے مثال کے طور پر مسجد میں ہوگا، وہاں خانقاہ میں حج کر رہے ہوں گے، وہاں پر ہوگا. ہاں جی، جہاں جہاں پر بھی خیر ہے وہاں پر اس کا شر پہنچے گا. ہاں جی، تو یہ جو ہے نا یہ مطلب وہاں سے لوگوں کو خراب کرے گا، اپنی وسوسے ڈالے گا ان کے دل میں. پھر مختلف طریقوں سے آئے گا. یہاں پر جو ہے اس کا مطلب یہ ہے کہ مختلف طریقوں سے آئے گا، دائیں سے، بائیں سے، آگے سے، पीछे से, ये मतलब मुख्तलिफ तरीके हैं। तो इस वजह से अगर हम देखें तो ये मुख्तलिफ तरीके क्यों, उसकी वजह यह है कि सिरात मुस्तकीम पर भी बैठा हुआ है और दाएं बाएं से भी और अब आगे पीछे से भी ये मतलब शरारत करता है, तो गोया कि किसी हाल में भी किसी को नहीं छोड़ता, किसी हाल में भी किसी को नहीं छोड़ता। इस वजह से ये बहुत ज़्यादा नुकसान पहुंचा सकता है और उसका सबसे बड़ा टारगेट जो है वो ये है कि लोगों को नाशुक्र बना दे, यानी जितना अल्लाह पाक ने उनको नेमतें दी है उन नेमतों पर नाशुक्र बना दे। ये उसका स्पेशल है, क्योंकि खुद भी तो उसने नाशुक्री की थी ना, खुद भी तो नाशुक्री की थी। तो ये जो है ना, मतलब लोगों को नाशुक्र बनाएगा और जिन लोगों को अल्लाह पाक ने नेमतें दी होंगी वो इन नेमतों पे इतराएंगे, फख्र करेंगे और उसको अपनी तरफ से समझेंगे। नाशुक्री का मतलब यही है ना कि उनको अपनी तरफ से समझेंगे। तो इसमें मुख्तलिफ तरीके हो सके, मसलन माल है, माल किसी को दिया है तो माल पर फख्र, जान किसी को दिए है तो जान पर फख्र, खूबसूरती किसी को दिए है तो खूबसूरती पर फख्र, नसब किसी को दिए है तो नसब पर फख्र, हाँ जी, और किसी को अच्छे अमाल दे दिए तो ना अमाल पर फख्र, हाँ जी। यानी गोया कि उन तमाम चीज़ों का राबिता ताल्लुक अल्लाह के साथ जो है वो उसको तोड़ के उसका रुख अपनी तरफ करेगा, तो यानी उस शख्स की तरफ करेगा, यही नाशुक्री का बुनियादी सबब है। इस आयत का मतलब आज समझ में आ गया, हाँ जी, कि मतलब है कि जो भी यानी नस्बतें हैं अल्लाह पाक की तरफ है से हैं, मतलब इंसान को अल्लाह ताला यानी मुख्तलिफ चीज़ें देते हैं, इलम भी देता है, माल देता है, नसब, तकवा, अब ये सब अल्लाह की तरफ से होती है। अब अगर लोग उसको अपनी तरफ से समझे, इस पर फख्र करने लगे, अपनी तरफ से समझ लें, तो बस ये नाशुक्री है और उसी की वजह से तबाही है, हाँ जी। तो ये गोया कि यूं समझ लीजिए इन तमाम चीज़ों पर तफाखुर जो है ये शैतानी रास्ते हैं, और जो मतलब ये है कि ये जो ये नाशुक्री है और नाशुक्री की वजह से इंसान अल्लाह ताला से दूर होता है। तो अल्लाह ताला शुक्र करने वाले को पसंद करता है, शुक्र करने वाले को अल्लाह ताला पसंद फरमाते हैं, लेकिन शुक्र करने के लिए जैसे कि मैंने पहले ही अर्ज किया था, इसके लिए अल्लाह पाक से राजी होना ज़रूरी है, और अल्लाह पाक से इंसान राजी तब होता है जब इंसान पूरा सलूक तय कर लेता है। यानी ऐसी अजीब चीज़ है कि किसी न किसी रंग में इंसान को ख़राब कर देता है, किसी न किसी रंग में, जैसे कि यहाँ पर जिक्र है किसी न किसी। तो इस वजह से जब तक पूरा सलूक तो ये नहीं किया हो गया, कोई ना कोई शाख बाकी रह गई हो तो वहाँ से काम ख़राब हो जाएगा। मिसाल के तौर पर आप कुछ किसी जगह के चार दरवाजे और चार दरवाजे से दुश्मन आ सकते हैं, तो उसमें से जिस दरवाजे को भी आप फारग छोड़ोगे तो उससे ख़तरा है। खालिद बिन वलीद रज़ियल्लाहु तआला अन्हु, अब जो है ना मतलब जिस तरह हमलावर हुए तो उस वक्त उस तरफ से कोई इम्कान ही नहीं था, क्योंकि बहुत बड़े यानी जहीन थे इस मसले में, उनका जहन बहुत चलता था। तो वो गया है मतलब जा रहे सब, तो जाकर बहुत पीछे से जो है ना वो जो को पहाड़ी के ऊपर हमला किया, जिस पहाड़ी पे तीरंदाज खड़े थे, और उन्होंने भी ख्याल किया था कि बस ठीक है फतह हो गई है। उन्होंने जो है ना वजारा साहब लोग के साथ हेल्प करने के लिए कर लिया, तो अब यह है कि पीछे से हमलावर हो गया, पीछे से हमलावर हो गए, मुसलमानों की तरफ मुतवज्जो हुए परेशानी के आलम में, तो पीछे जो भाग रहे थे वो भी वापस हो गए, तो मुसलमान दोनों तरफ। अब देख यानी किस तरीके से मतलब वो टेक्निक्स हो सकती है, तो शैतान भी इस तरह मुख्तलिफ टेक्निक से लोगों को घेर देता है, और उसमें जो है ना मतलब यह कि कभी किस तरीके से, कभी किस तरीके से, कभी किस तरीके से, लेकिन असल में बुनियादी मसला अल्लाह पाक से बरकशना होता है, करना होता है, और नाशुक्री के बारे में। तो इस तरतीब को अगर आदमी समझे कि आदमी किसी चीज़ को भी अपना ना समझे, तो मुझे बताओ ये फना के बगैर हासिल हो सकती है? तो जब तक फनाइयत नहीं होगी उस वक्त तक ये काम नहीं होगा ना। हाँ जी, तो यही सलूक तो करना इसलिए जरूरी है कि जब तक इंसान, और ये जो हजरत ने फरमाया था मुकाम तस्लीम पे आकर इंसान सही मानों में मुसलमान हो जाता है, उसका मतलब यही है कि गुज़श्ता तमाम चीज़ें जब हो जाती है और इंसान दिल से तमाम चीज़ों को मान लेता है, तस्लीम कर लेता है, यही इस्लाम है। इस्लाम बाबे फ़ाल से है ना, तस्लीम ज़ाहिर उसका वो है, सिफत है। हाँ जी, तो इसका मतलब यह है कि वो जो है ना, ये अगर हम देख ले तो माशाल्लाह ये सारी बातें समझ में आती है कि बग़ैर सलूक तो किए इन चीज़ों से हिफाजत जो है ना वो अमलन मुश्किल है, इल्ला माशाल्लाह अल्लाह पाक किसी के ऊपर फजल फरमाए, तो उसके लिए दुआ की ज़रूरत है फजल के लिए, और अमल के लिए सलूक तय करने की ज़रूरत है। दोनों चीज़ें हो जाए तो इंशाल्लाह काम बन जाएगा। व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार, व सल्लल्लाहु